بسم اللہ الرحمن الرحیم. مشہور مجموعہ احادیث مشکات شریف میں سے رمضان المبارک سے تعلق رکھنے والی احادیث مبارکہ کی تشریح و تفہیم پر مبنی کیسٹ سیریز نظر سامعین ہے. دراصل یہ مفکر اسلام مولانا سید ابوالعلیٰ مودودی رحمت اللہ علیہ کے ان درسوں کا ایک جامع انتخاب ہے جو انہوں نے 1967 اور 1968 میں مسجد مبارک عبد الکریم روڈ لاہور میں دیے تھے. سب سے پہلے جن احادیث کی تشریح آپ سنیں گے ان کا تعلق رؤیت ہلال کے ضابطے اور اس کی حکمت سے ہے. بعد میں وہ احادیث آئیں گی جن میں رمضان المبارک کے فضائل اور دیگر ضروری مسائل و احکام بیان ہوئے ہیں. احادیث مبارکہ کی تشریح و تفہیم کا یہ سلسلہ در حقیقت ایک بڑا اہم تربیتی نصاب ہے جس سے رمضان المبارک کے علاوہ سال کے دوسرے حصوں میں بھی یکساں استفادہ کیا جا سکتا ہے. سماعت فرمائیے. خطاب فرما رہے ہیں جناب مولانا سید ابوالعلیٰ مودودی رحمت اللہ علیہ.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. عن ابن عمر قال قال رسول اللہ صلی اللہ علیہ وسلم لا تصوموا حتى تروا الهلال ولا تفطروا حتى تروا فإن غم عليكم فاحضروا له. اور دوسری روایت میں یہ الفاظ ہیں کہ قال الشهر تسع وعشرون ليلة. مہینہ 29 دن کا ہوتا ہے. فلا تصوموا حتى تروا تو روزہ رکھنا نہ شروع کرو جب تک کہ تم ہلال کو دیکھ نہ لو. پر ان غم علیکم پھر اگر وہ نظر نہ آئے تم کو فاکمل العدت ثلاثی تو شعبان سے پورے 30 دن پورے. اس میں پہلی بات یہ فرمائی کہ لا تصوموا حتی تروا الہلال. روزہ رکھنا نہ شروع کرو یہ نہیں ہے. لا تصوموا کا مطلب یہ نہیں ہے کہ روزہ نہ رکھتے. نہیں بلکہ یہاں مراد ہے روزہ رکھنا شروع. یعنی رمضان کا آغاز قرار نہ دو اور روزے رکھنے کا آغاز نہ کرو حتیٰ ترو الہلال یہاں تک کہ تم ہلال رمضان کو دیکھ لو. اس کا یہ مطلب نہیں ہے کہ ہر شخص دیکھ لو. حتیٰ ترو کے الفاظ ہیں یہاں تک کہ تم لوگ دیکھو. اس کا مطلب یہ ہے کہ کوئی شہر کوئی علاقہ کوئی ملک اس کے باشندوں نے عام طور پر دیکھ لیا. اگر عام طور پر اس کو دیکھ لیا گیا ہے اس کے بعد اگر کسی شخص نے اس کو نہیں دیکھا تو اس کے لیے یہ کوئی حجت نہیں ہے کہ لا تصوموا حتی تروا الہلال. وہ کہتا میں نے تو ہلال دیکھا نہیں اس وجہ سے میں تو آج کا روزہ نہیں رکھوں. جب دیکھ لیا گیا اور عام طور پر لوگوں نے اس کو دیکھا ہے تو اس کے بعد ایک ایک آدمی کے لیے وہ کچھ ہے. مدعا یہ ہے کہ ہلال ہے رمضان کے آغاز کا کی علامت. کوئی حساب نہیں. یہ بات نہیں ہے کہ چونکہ جنتری کے حساب سے آج شعبان ختم ہو گیا اور جنتری کے حساب سے آج ہلال ہونا چاہیے تو آپ اعلان کر دیں. نہیں, ہلال کا دیکھا جانا ضروری. پہلی بات ولا تفطروا حتی تروا اور افطار نہ کرو جب تک اس کو نہ دیکھ لو. یہاں بھی افطار کرنا مراد نہیں ہے. یہاں مراد ہے روزے ختم کرنا. یعنی رمضان کی آخری تاریخ جب ہو گئی تو اس کے معنی ہے کہ آپ نے افطار کر لیا یعنی روزے ختم کر دیے. اب کل عید الفطر ہے تو افطار نہ کرو یعنی روزے ختم نہ کرو جب تک کہ ہلال نہ دیکھو. یعنی رمضان کا آغاز ہلال دیکھ کر ہوگا. رمضان کا اختتام شوال کا ہلال دیکھ کر. ہلال سے فیصلہ ہے کسی حساب سے فیصلہ ہے. دوسری آگے چل کر فرمایا کہ فَإِنْ غُمَّ عَلَيْكُمْ فَاقْدِرُوا لَهُ. اگر وہ تم سے مخفی رہ جائے یعنی گرد و غبار ہے اس کی وجہ سے نظر نہ آ سکے یا بادل ہے اس کی وجہ سے نظر نہ آ سکے, کسی وجہ سے اگر وہ نظر نہیں آ رہا ہے یا یہ کہ اس کو ہلال نکلنے کا دن نہیں نکلنے والا, تو خواہ وہ آسمان پر ہو یا نہ ہو اگر وہ دیکھا نہیں گیا تو اس صورت میں فرمایا کہ سب ضروری نہ ہو تو اس کا اندازہ کر. اب اندازہ کرنے کے کا جو مطلب ہے وہ بعد کی حدیث میں واضح طور پر معلوم ہو جاتا ہے کہ اندازہ کرنے اور حساب لگانے سے مراد کیا ہے. دوسری حدیث میں یہ الفاظ ہیں کہ مہینہ 29 دن کا, فلا تصوم روزے رکھنے نہ شروع کرو جب تک کہ ہلال نہ دیکھو, فإن غم علیکم اگر چاند تم سے چھپا رہ جائے, فأكمل العدة 30 تو 30 دن پورے کا یعنی شعبان کے 30 دن پورے. دوسرے الفاظ میں مطلب یہ ہوا کہ اگر 29 شعبان کی 29 تاریخ کو چاند نظر نہ آئے تو رمضان کا اعلان کسی حساب کی بنا پر نہیں کر دیا جائے گا جیسا کہ فقدر الہو سے بعض لوگوں نے مطلب نکالنے کی, بلکہ دوسری حدیث نے اس کو واضح کر دیا کہ اس کے بعد پھر رمضان اور شعبان کا مہینہ 30 دن کا قرار دیا جائے گا اور رمضان کا آغاز 30 دن پورے کرنے کے بعد. وعن ابی ہریرہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم صوموا لرؤیتی وافطروا لرؤیتی فإن غم علیکم فأكملوا عدة شعبان 30. حضرت ابو ہریرہ کی روایت ہے, اوپر حضرت عبداللہ بن عمر کی روایت ہے, اب یہ حضرت ابو ہریرہ کی روایت ہے. وہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ چاند دیکھ کر روزوں کا آغاز کرو اور چاند دیکھ کر روزے ختم کرو, فإن غم علیکم اگر وہ تم سے چھپا رہ جائے, فأكملوا عدة 30 فأكملوا عدة شعبان 30 تو شعبان کے 30 دن پورے. وہاں پر شعبان کا لفظ نہیں تھا اس حدیث میں جو حضرت عبداللہ بن عمر سے مروی ہے اور اس حدیث میں شعبان کی وضاحت کرتے ہیں. چاند اگر چاند نظر نہ آئے 29 شعبان کو تو شعبان کے 30 دن پورے کرو اور اس کے بعد اس کا. اس جگہ ایک بات اچھی طرح سمجھ لیجیے کہ اسلام میں شمسی مہینوں کو اختیار نہیں کیا گیا اور قمری مہینوں کو عبادات کے لیے اختیار ہے. یہ کچھ اس وجہ سے نہیں ہے کہ اہل عرب چونکہ قمری مہینوں کے عادی تھے اس وجہ سے اسلام میں وہی طریقہ جو عرب میں چلا آ رہا تھا وہ اختیار کر. آپ کو معلوم ہے کہ عرب میں اگر یہ قمری مہینہ استعمال کیا جاتا تھا لیکن قرآن مجید میں بیان کیا گیا ہے کہ ان کے یہاں ایک نسی کا طریقہ تھا. نسی کا طریقہ کیا تھا؟ وہ یہ کہ ایک مہینے کو بسا اوقات ایک دوسرا مہینہ اضافہ کر کے سال کے 13 مہینے بنا دیتے. قمری مہینوں کو وہ شمسی مہینوں میں تبدیل کر ڈالتے, یعنی 36 سال میں جا کر کہیں ایک مرتبہ پھر قمری مہینہ اپنی اصل تاریخوں میں آتا. 36 سال تک برابر وہ شمسی مہینوں میں چلاتے ہیں. کیوں؟ اس وجہ سے کہ ان کو یہ زحمت پیش آتی تھی کہ مثلا سخت گرمی میں حج ہو رہا پریشان ہو جاتے, ان کے میلے ٹھیلے اور ان کی تجارت ان سب کو نقصان پہنچ جاتا تھا. تو اس لیے انہوں نے یہ کوشش کی کہ حج ہمیشہ موزوں اور مناسب موسم میں آئے تاکہ ان کا کاروبار چلے. اس لیے وہ نسی کے ذریعے سے قمری مہینوں کو شمسی مہینے میں تبدیل کر دیا. یہی بات ہے جو نبی صلی اللہ علیہ وسلم نے اپنے آخری حج کے موقع پر فرمائی تھی کہ زمانہ پھر اس مقام پر پہنچ گیا ہے چکر کھاتا ہوا جہاں سے چلا تھا. मुराद आपकी ये थी कि आज जो मैं इस साल हज कर रहा हूं, इस साल हज अपनी असली तारीखों में हो रहा है। वो बीच के जो वो लकी के महीने थे वो सब ताकत होकर ये साल वो है कि जिसमें हज अपने असली महीने में। अल्लाह की शरीयत क्योंकि आलमगीर है और अल्लाह की शरीयत में जो चीजें लोगों की के लिए इबादत मुकर्रर की गई है उनमें एक पहलू इबादत के साथ साथ उनकी तरबियत का भी है। शरीयत का ये तकाजा है कि हर मौसम में आप हर तरह के हालात से आपको सामना करें। रमजान है तो कभी वो गर्मी में आ रहा है, कभी वो सर्दी में आ रहा है, कभी वो बरसात में आ रहा है, तमाम हालात से आप गुजरते चले जाएंगे। कोई मुसलमान ऐसा नहीं होगा कि जिसने कम से कम 36 साल की अगर उम्र पाई है तो हर मौसम के रोजे ना रखेंगे। हज है तो हर मौसम में आप करेंगे, कभी जाड़े में करेंगे, कभी गर्मी में करेंगे, कभी बरसात में करेंगे, हर तरह के हालात से आप गुजरेंगे। जैसे कि आप फौज को देखते हैं कि फौज में लोगों को इस तरह से तरबियत दी जाती है कि तमाम किस्म के हालात से उनको गुजारते हैं, पहाड़ों में भी और रेगिस्तानों में भी और जाड़ों में भी उनको कैंपों में रखा जाता है, गर्मियों में भी सब गर्मियों में उनको परेडें कराई जाती हैं और खुली धूप में कराई जाती हैं ताकि कोई मौका ऐसा ना हो कि जहां उनके कुव्वतें जवाब दे जाएं और वो सख्त हालात का मुकाबला न कर सकें। तो अल्लाह की शरीयत भी ये तरबियत देती है मुकायदे ईमान को और ये इसके बगैर नहीं हो सकता है कि शमसी महीनों के बजाय कमरी महीने अख्तियार करें। इसके साथ इस बात को भी समझ लीजिए कि तमाम दुनिया के मौसम यथा नहीं, क्योंकि ये आलमगीर शरीयत है। इस वजह से ख्वा आप कोई जमाना करार दे दें शमसी मौसमों के लिहाज से, शमसी महीनों के लिहाज से आप कोई जमाना मतलब आज के लिए करार दें, अगर वो अरब के लिए मौजूद जमाना होगा तो जरूरी नहीं है कि वो हिंदुस्तान के लिए भी मौजूद जमाना हो, जरूरी नहीं है कि वो मोरक्को के लिए भी मौजूद जमाना हो, जरूरी नहीं है कि वो जनूबी अफ्रीका के लिए भी मौजूद जमाना हो। फर्ज कीजिए कि आप मसलन बाहर का जमाना तजवीज करते हैं, वो अरब के लिए बाहर का जमाना हो सकता है, किसी दूसरे इलाके में फसलें कटने का जमाना हो, किसी और इलाके में वो गर्मी का जमाना हो। इस वजह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ये हिदायत फरमाई गई कि आप तमाम इबादात कमरी महीनों के साथ, कमरी महीनों के जानने का जरिया अगर कोई है तो यह आसमान के ऊपर।
इस मकाम पर चंद जुमले रिकॉर्ड होने से रह गए थे। मौलाना फरमा ये रहे थे कि कमरी महीनों को जानने का जरिया ये आसमान के ऊपर जगमगाने वाला चांद है जिसके तुलू गुरूब से महीनों का तायुन हो जाता है। अगर शमसी महीनों को रमजान और हज जैसी इबादात का मदार बनाया जाता तो इसका मतलब ये होता कि लोगों के लिए फलकियात वगैरह का इल्म हासिल करना भी जरूरी हो जाता। शमसी महीनों के हिसाब से रमजान का तायुन करने का जरिया
अगर गिनती हो, मतलब इसके मानने है कि हर मुसलमान के लिए रोजे ही रखना फर्ज नहीं है, एक गिनती खरीद कर रखना भी फर्ज होगा, वह गिनती उसके दिन का दिन बन गई। इसके बजाय अल्लाह ताला ने आसमान के ऊपर जो गिनती का रोज वरक उलटता है उसको बुनियाद बनाया तारीखों के जानने, ताकि एक आदमी अगर तैरा नहीं है, एक आदमी किसी पहाड़ की चोटी वगैरह उसकी कुटिया बनी हुई है तो वो वहां भी देखकर उसको मालूम हो जाए कि रमजान शुरू हो गया, वहां भी उसको देखकर मालूम हो जाए कि शब्बार शुरू हो गया। वरना एक मुसलमान के लिए या तो एक ट्रांजिस्टर खरीदना जरूरी है ताकि वो रेडियो से खबर सुन सके, या उसके पास जंतरी में लाजमन एक उसकी जेब में लाजमन एक जंतरी हो ताकि उसका दिन मुकम्मल हो सके, जब तक जिंदगी ना हो तो उसका दिन मुकम्मल ना हो। इसलिए अल्लाह ताला ने कमरी महीनों का इसके जानने का जरिया किसी और चीज को नहीं बल्कि चांद के निकलने और चांद का महीना खत्म होने से करा। यही बात आगे चलकर फरमाई अल इब्न उमर قال قال رسول الله صلى الله عليه وسلم انا امه امیه لا نكتبو ولا نحكو. الشهر هكذا وهكذا وهكذا عقد الزحام في الثالثة. ثم قال الشهر هكذا وهكذا وهكذا يعني تمام الثلاثين يعني مرة 29 ومرة 30. حضرت عبداللہ بن عمر کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہم ایک امی قوم ہے، نہ لکھتے ہیں نہ نبیوں کا حساب جانتے. اشعار ہاکذا اور ہاکذا یعنی نبی صلی اللہ علیہ وسلم نے اس طرح سے دونوں ہاتھ اٹھا کر فرمایا کہ مہینہ یوں ہے اور یوں ہے اور یوں ہے، یعنی اس طرح سے آپ نے بتایا کہ 29 کا ایک مہینہ ہوتا ہے. دوسری مرتبہ آپ نے بتایا کہ دوسری قسم کا مہینہ یوں ہے اور یوں ہے اور یوں ہے، یعنی ایک مہینہ 29 کا اور ایک مہینہ 30 کا. یہ امیت کی تشریح کرتے ہوئے، ورنہ دائر باد ہے عربی زبان میں سلاطین بھی موجود ہے اور قسم و اسرین بھی موجود ہے. تو 29 اور 30 کے الفاظ کے مہینہ خالی نہیں، لیکن اہل عرب کا قاعدہ تھا، عام طور پر بدوی عرب جب آداب بیان کرنا چاہتے تھے تو 5 اگر کہنا ہوتا تھا تو خمسہ کہنے کے لیے یوں کرتے. امیت جو خالص بدویت ان کے اندر پائی جاتی تھی اس کی وجہ سے وہ 5 کہنے کے لیے یوں کرتے، 6 کہنے کے لیے یوں کرتے. تو نبی صلی اللہ علیہ وسلم نے اس امیت کی تصویر کھینچنے کے لیے فرمایا کہ بھائی شہر مہینہ یوں اور یوں اور یوں ہے، یعنی 29 کا، اور کوئی مہینہ یوں اور یوں اور یوں ہوتا ہے، یعنی 30.
اس حدیث کی عملی تشریح کرتے ہوئے مولانا مغفور نے اپنے دونوں ہاتھ اٹھا کر یہ سمجھایا کہ نبی صلی اللہ علیہ وسلم نے ہاتھوں کے اشارے سے مہینے کے دنوں کی تعداد بتائی، یعنی 2 دفعہ تو حضور نے دونوں ہاتھوں کی پوری انگلیاں کھلی رکھیں اور 3ری مرتبہ انگوٹھا دورہ فرما لیا. اس طرح بتایا کہ مہینہ 29 دن کا ہوتا ہے. پھر یہ بتانے کے لیے کہ کبھی مہینہ 30 دن کا ہوتا ہے 3 مرتبہ ہاتھ اٹھائے اور پوری انگلیاں کھلی رکھیں.
اس سے معلوم ہوا کہ نبی صلی اللہ علیہ وسلم اس جگہ حکمت بیان کر رہے ہیں کہ جو قمری مہینوں کے جاننے کا ذریعہ بنایا گیا ہے چاند سے دیکھا جائے. فرمایا کہ ہم ایک امی قوم ہے، ہماری قوم کے اندر پڑھے لکھوں کی تعداد تو ایک کی لاکھ بھی نہیں. ہمارے لیے کیسے ممکن ہے کہ ہم حساب کا حساب کتاب کے ذریعے سے طے کریں کہ مہینہ کون سا شروع ہوا اور کون سا ختم ہوا. ہم تو اس طرح کی قوم ہے کہ ہم کو بالکل جو نمایاں چیز سامنے نظر آ رہی ہے یہ 10 انگلیاں نظر آ رہی ہیں، یہ اس طرح سے وہ چیز نظر آ رہی ہے. ہمارے لیے یہ ممکن نہیں ہے کہ ہم لکھا پڑھی کر کے اور نجوم کے حساب لگا کر یہ طے کریں کہ آج چاند لگ گیا ہے اور آج نیا چاند. بعض لوگوں کو اصل میں سائنس کا ہیجہ ہوا تو اس وجہ سے وہ کہتے ہیں صاحب یہ سائنس کا زمانہ ہے، اس کے اندر تو بڑی آسانی سے تحقیق کیا جا سکتا ہے، چاند ہوا تو نہیں ہوا دور دور سے دیکھا جا سکتا ہے، تھوڑا ہوائی جہاز سے چڑھ کے دیکھا جا سکتا ہے. وہ اس بات کو نہیں سمجھتے ہیں کہ ایک عالمگیر دین کبھی مصنوعی ذرائع کے اوپر انحصار نہیں کرتا. عالمگیر دین کو تمام انسانوں کے لیے ہونا ہے. عالمگیر دین کو اگر وہ امریکہ میں ہو تو تمام ذرائع وسائل بھی وہ اختیار کرے گا، اگر افریقہ کے صحرا میں ہو تو تمام ذرائع وسائل سے محروم ہو کر بھی ایک مسلمان کو دینی زندگی بسر کرنی ہے. تو وہ عالمگیر دین ہمیشہ ان ذرائع پر جو زیادہ سے زیادہ نیچرل ہوئے اس کی نثار کرتا ہے، وہ ان ذرائع پر نثار نہیں کرتا. عالمگیر دین یہ بتائے گا کہ دنیا سورج کو زوال ہو جائے تو تمہارا زہر کا وقت ہو جائے، یہ نہیں بتائے گا کہ گھڑی میں جب 1 بجے تک تمہارا زہر کا وقت شروع ہوگا. اس کے معنی ہے کہ اگر گھڑی لاگو کر دی جاتی تو اسلام سے بڑا سوئٹزرلینڈ کی گھڑی کے کارخانوں کا ایجنٹ کون ہوتا کہ اپنے ہر مسلمان کے اوپر وہ فرض کر دیتا کہ ایک گھڑی سے وہ خریدے. تو اس سے بڑی ایجنسی تو پھر کوئی نہیں ہو سکتی کہ وہ اس کی ایجنسی ہوتی، کوئی اس کا کمیشن نہیں. تو اللہ تعالیٰ نے اپنے دین کو نیچرل ذرائع سے مبنی کیا ہے تاکہ تمام دنیا سے انسان ہر زمانے میں ہوتا ہے. عن ابی بکرہ قال قال رسول الله صلى الله عليه وسلم شهر عيد لا يلقطان رمضان و ذو الحجه. حضرت ابو بکرہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ عید کے دو مہینے کبھی ناقص نہیں ہوتے, رمضان اور ذو الحجہ. بعض لوگوں نے اس کا مطلب یہ لے لیا ہے کہ یہ دونوں مہینے بیک وقت 29 تاریخ کے نہیں ہوتے, لیکن یہ ایک غیر علمی توجہ ہے. بعض اوقات دونوں مہینے 29 کے ہو سکتے ہیں اور ہوئے تو حدیث کا یہ مطلب نہیں. حدیث کا یہ مطلب ہے کہ رمضان اور ذو الحجہ خواہ 29 کی ہوں خواہ 30 کی ہوں, ان کی فضیلت میں کوئی کمی واقع نہیں. اگر 29 کا رمضان ہوا ہے تو اس کا یہ مطلب نہیں ہے کہ چونکہ آپ نے 30 کے بجائے ایک روزہ کم رکھا, 29 روزے رکھے, تو ان 29 روزوں کا ثواب 30 روزوں کے ثواب سے کم ہوگا؟ ایسا نہیں. 29 روزے ہوں اور 30 روزے ہوں, اللہ تعالیٰ کے لیے ایک مہینے تک روزہ رکھنے کا جو ثواب ہے وہ لامحالا ہے, کوئی نقص اس بات سے واقع نہیں ہے. اسی طرح سے ذوالحجہ 29 کا ہو اور 30 کا ہو, ذوالحجہ کی فضیلت اپنی جگہ جوں کی توں قائم ہے. ذوالحجہ کا ذکر اس لیے کیا گیا کہ جس طرح سے ذوالحجہ کی فضیلت میں اس وجہ سے کوئی کمی واقع نہیں ہوتی کہ وہ 29 کا ہوا ہے, اسی طرح سے رمضان کی فضیلت میں اس کے ثواب میں اس وجہ سے کوئی کمی واقع نہیں ہوتی کہ وہ 29 کا نہیں ہے. وعن ابی ہریرہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم لا يتقدمن احدكم رمضان بالصوم يوم او يومين الا ان يكون رجل كان يصوم صوما فليصم ذلك اليوم. حضرت ابو ہریرہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے کوئی شخص رمضان سے ایک یا دو دن پہلے روزہ نہ رکھے, الا یکون رجل کان یصوم صوما, الا یہ کہ کوئی شخص اس دن کا روزہ رکھا کرتا ہو, فلیصم ذلک الیوم, تو وہ اس دن کا روزہ رکھے. اس کا مطلب یہ ہے, آگے ایک اور حدیث آ رہی ہے جس میں یہ حضور نے ہدایت دی کہ نصف شعبان کے بعد سے کوئی روزہ نہ رکھا جائے. یہ اس غرض کے لیے اس میں دو مسئلے آتے ہیں. ایک یہ ہے کہ رمضان سے پہلے آدمی نے اگر روزے کچھ رکھ لیے متصل زمانے میں تو ہو سکتا ہے کہ اس کو ایسی کمزوری لائق ہو جائے کہ پھر رمضان کے روزے پورا کرنا اس کے لیے مشکل ہو. آپ میں سے جن لوگوں نے بھی قضا کے روزے کبھی رکھے ہوں یا نفل کے روزے رکھے ہوں تو آپ کو یہ تجربہ ہوگا کہ رمضان کے زمانے کے 10 روزوں کی بنسبت دوسرے زمانے کا ایک روزہ زیادہ تھا. آدمی کی طاقت توڑ ہوتا ہے, اس وجہ سے یہ رمضان کے زمانے میں ایک پوری کی پوری قوم مل کر وہ کام کر رہے ہیں, تو ہر ایک کا روزہ دوسرے کے لیے مددگار ہوتا ہے, ایک ماحول پیدا ہو جاتا ہے روزے رکھنے میں. اس لیے پورے مہینے کے روزے آدمی آسانی کے ساتھ رکھ لیتا ہے, دوسرے دنوں میں چونکہ وہ اکیلا روزہ رکھنے والا ہے, کوئی دوسرا اس کا ساتھ دینے والا نہیں, اس میں اور دیکھتا ہے گیا لوگ کھا پی رہے ہیں اور وہ گیا روزے سے, تو اس وجہ سے رمضان کے ماتوہ دوسرے زمانوں کا روزہ آدمی کو بہت ضعیف تھا. حضور نے یہ ہدایت فرمائی کہ رمضان کے پہلے متصل زمانے میں روزے نہ رکھیں. دوسری بات یہ ہے کہ خدا کی شریعت کا مدار ایسا ہے کہ وہ فرض میں نہ کمی کو برداشت کرتا ہے نہ فرض میں اضافے کو برداشت کرتا ہے. जिस तरह से आपको फर्ज में कम करने का हक नहीं है, मतलब जोर की इसके फर्ज चार रखते हैं, आपको यह हक नहीं है कि जोर से फर्ज तीन रखते हैं, और इसी तरह से आपको यह भी हक नहीं है कि जोर के फर्ज चार के बजे पांच रखते हैं। बंदा है, बंदे का काम अल्लाह ताला के अहकाम के मुताबिक काम करना। अगर इबादत के जज्बे में आकर कोई से फर्ज में इजाफा करता है तो वो हकीकत में इबादत ना हो, वो हकीकत में खुद कानून साजी हो। जो कानून बनाने वाला है उसका मुतालबा ये है कि मैंने जो कानून बनाया है उसकी बेकमों का कानून, उसके अंदर कोई इजाफा करने का तुम्हें हक नहीं। तो रमजान से पहले अगर फर्ज किए कोई से उस ख्याल में आकर कि भाई 30 दिन के रोजों का तो सवाब मिलेगा ही, एक दिन का और सवाब मिल जाए, तो वो एक दिन पहले ही रोजा रखना शुरू कर दे। इसकी हिदायत अगर लोगों को दे दी जाए तो रमजान के जो रोजे हैं उनके अंदर इजाफा होता चला जाएगा। आखिर लोगों ने जो इजाफे किए हैं खुदा की शरीयत में, वो इसी तरह कि बिदअते कर करके लोगों ने मुख्तलिफ चीजों को लाकर फराइज के साथ मिला, और इतनी उनकी फजीलतें अपने जेब से घड़ी और इस कदर उनके उनका प्रोपेगेंडा किया और इस कदर उसकी ताकीद की कि लोग फर्ज से बढ़कर उनको समझने लगे। ताकि बहुत सी बिदअतें आज ऐसी हैं कि बाद लोगों ने यह समझ रखा है कि आदमी की अहले सुन्नत की अलामत, अहले सुन्नत होने की अलामत नहीं है जो वो बिदअतें करें, वो किस तरह सुन्नत में इजाफा कर दिया। बिदअत उसको इतना मौकद बनाया, इस कदर उसके ऊपर जोर दिया कि आखिरकार वो खुदा की शरीयत का एक जुज बन गई और जो उसके जुज थे उनसे ज्यादा अहम बन गए। तो इसलिए शरीयत का मिजाज ये है कि जो हद मुकर्रर कर दी गई है न आप उससे इधर रोक सकते हैं न उससे आगे रोक सकते हैं। मुकर्रर कर दिए गए 30 दिन के रोगे, अब इसके अंदर आपको इजाफा करना है। इसी वजह से ये चीज मजमून है कि इमाम जब फर्ज नमाज पढ़ाकर फारिग हो तो फौरन फर्क है, ताकि कुछ देर मजीद कबला रुख बैठा रहना भी नमाज का एक हिस्सा न बने, शामिल न हो। इस वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम का कायदा यह था कि नमाज की जिस वक्त आप नमाज पढ़ाकर फारिग होते थे तो सलाम फेरने के बाद फौरन रुख अपना बदल दे। सिर्फ इमाम अगर अपना रुख बदल दे काफी है, यह जरूरी नहीं है कि जमात का हर आदमी अपना रुख बदल दे, सिर्फ इमाम अपना रुख बदलते खाते हैं। इसी वजह से यह भी हिदायत की गई कि नमाज बाजमात से जब लोग फारिग हों तो मुंतजर होकर अलग अलग सुन्नतें पढ़ें, बिल्कुल वही जमात की हैत बनाकर सुन्नतें नहीं शुरू करें, वरना वो सुन्नतें भी बाजमात हो जाएंगी, फर्जी बाजमात सुन्नतें भी बाजमात हो जाएंगी। ये शरीयत का मिजाज, इस बात को अच्छी तरह समझ लीजिए, जिस वजह से उन्होंने किताब नहीं पढ़ा। अब ये जो फरमाया कि जिंदा ये भी देखा तो उस दिन का रोजा रखा करता हो, इसका मतलब दरअसल ये है कि अगर फर्ज कीजिए कि एक आदमी नफल रोजे रखने का इस्तेमाल करता है और वो नफल रोजे मतलब किसी आदमी ने तय कर लिया कि मैं जुमे के दिन का रोजा रखा था या मैं पीर के दिन का रोजा रखा, अब वो दिन इत्तेफाक से रमजान के एक रोज पहले आ पड़े तो कोई मुलाकात नहीं, वो अपने उस मामूल की मुताबिक करता है। लेकिन ये उसके लिए है जो हमेशा किसी खास दिन के रोजा रखने का इंतजाम किया करता या हफ्ते में एक दिन रोजा रखने का इंतजाम किया करता, तो इस तरह के आदमी को इसकी इजाजत है। वान अम्मार इब्न यासिर قال من صام اليوم الذي يشك فيه فقد اطاع القاسم صلى الله عليه وسلم। हजरत अम्मार इब्न यासिर कहते हैं कि जिस शख्स ने उस दिन का रोजा रखा जिसके बारे में शक हो तो उसने अबुल कासिम सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी की। ये हजरत अम्मार बिन यासिर के अपने अल्फाज हैं। हजरत अम्मार बिन यासिर ये नहीं कह रहे हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया, बल्कि हजरत अम्मार बिन यासिर ये कह रहे हैं कि जिस शख्स ने यह हरकत की तो उसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी की। वह दूसरे अल्फाज में वो इस बात को नकल फरमा रहे हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस बात की इजाजत नहीं दी है कि शक के दिन का रोजा रखा। सबके दिल से मुराद वो दिन है जिसमें ये बात मशकूक हो कि आया आज रमजान शुरू हो गया है या नहीं। मतलब आसमान पर बादल है, चांद नजर नहीं आया है और अब ये बात मशकूक है कि आया वाकई चांद हो गया है 29 शाबान को कि कल रमजान हो या नहीं हुआ। अगर शहादत मिल जाए इस बात की, शहादत का जिक्र आगे आता है, अगर शहादत मिल जाए तब तो मशकूक नहीं रहेगा, लेकिन अगर शहादत नहीं मिली है तो फिर यह अमर मशकूक रहेगा कि वाकई चांद हुआ है कि नहीं हुआ। अब अगर एक शख्स यह ख्याल करता है कि भाई मुमकिन है कि चांद हो गया हो तो इस वजह से चलो आज का भी रोजा रखें तो ये बात गलत है। मशकूक तरीके से कोई इबादत आदमी को नहीं करनी, इबादत करे तो यकीन पर उसकी बुनियाद होनी चाहिए, शक पर उसकी बुनियाद होनी चाहिए। मतलब बार लोग ऐसे हैं कि जिनको ये शक होता है कि यहां जुमा हो सकता है नहीं हो सकता, तो वो जुमा भी पढ़ लेते हैं और चार फर्क भी पढ़ते हैं। इसके माने ये है कि जुमा भी मशकूक और चार फर्क भी मशकूक।
अगर यकीन है कि जुमा होता है तो जुमा पढ़िए तो चार फर्क न पढ़िए, अगर यकीन है कि जुमा नहीं होता तो चार फर्क पढ़िए तो जुमा न पढ़िए, लेकिन शक के साथ में इबादत से करना पड़ा। तो ऐसा ही मामला है कि अगर यकीन है कि आज रमजान है तो रोजा रखिए, वरना शक के साथ रोजा रखना चाहिए। किसी इबादत की बुनियाद भी शक पर नहीं रखनी चाहिए, यकीन के साथ। यह हजूर ने राय फरमाई इस यौम शक का ताल्लुक जो है वो रमजान शाबान की आखिरी तारीख, कि आया शाबान की आज आखिरी तारीख हो या रमजान की पहली तारीख। अन्य अखबार قال جاء أعرابي إلى النبي صلى الله عليه وسلم فقال إني رأيت الهلال يعني هلال رمضان فقال أتشهد أن لا إله إلا الله قال نعم قال أتشهد أن محمد رسول الله قال نعم قال يا بلال أذن في الناس أن يصوموا غدا। हजरत अब्दुल्लाह बिन अब्बास कहते हैं कि एक बदवी नबी सल्लल्लाहु अलैहि वसल्लम के पास हाजिर हुआ और उसने कहा कि मैंने चांद देख लिया है, यानी रमजान का चांद। फकाला अतशहदु अन ला इलाहा इल्लल्लाह, आपने पूछा कि क्या तू गवाही देता है कि अल्लाह के सिवा कोई इलाह नहीं है, उसने कहा हां। आपने पूछा क्या तू गवाही देता है कि मोहम्मद अल्लाह के रसूल है, उसने कहा हां। قال يا بلال اذن في الناس, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत बिलाल को आवाज दी कि साथ है बिलाल, अजान अजान दे दो, अज़न في الناس लोगों में ऐलान कर दो, अन यसूमु गदन कि कल का रोजा रखे। ये एक बड़ी आम हदीस है जिसको बहुत से मसाइल मिलते हैं। पहली बात इसमें यह है कि शहादत की जरूरत इस वजह से पेश आई कि मतला साफ नहीं था, मतला गदना। अगर मतला साफ हो तो हजारह आदमी देखने वाले मौजूद होते हैं, उस सूरत में जाहिर बात है कि मैं एक आदमी के देख लेने का कोई सवाल पैदा नहीं। एक मजमा आम में अगर एक वाकया पेश आए तो उसके देखने वाले बहुत सारे लोग होते हैं, हजारों आदमी देखने वाले होते हैं। उस सूरत में अगर कोई एक आदमी आकर शहादत दे, चाहे वो कैसा ही मुत्तकी और परहेज़गार हो, कि वो वाकया पेश नहीं आया तो ये शहादत कबूल नहीं की जा सकती, क्योंकि एक चीज जिसको हजारों आदमियों ने देखा है उसकी तरबीत एक आदमी की शहादत तो नहीं हो सकती। इसी तरह से अगर वो वाकया पेश न आया हो, हजारों आदमियों ने देखा है कि वो पेश नहीं आया, एक आदमी आकर कहता है कि वो वाकया पेश आया है तो वो काबिल कबूल नहीं। काबिल कबूल उस सूरत में होगा जबकि देखने वाला एक ही है और दूसरे लोगों के लिए देखना मुमकिन नहीं है, दूसरे लोग नहीं देख सके, उस सूरत में अलबत्ता एक आदमी की शहादत काबिल कबूल हो सकती है, काबिल गौर हो सकती है। दूसरी बात जो इसमें है वो ये है कि एक आदमी की शहादत रमजान के चांद के लिए, ईद के चांद के लिए नहीं, ये रमजान के चांद का किस्सा है कि एक आदमी की शहादत पर आपने फैसला करना है। ईद के चांद के बारे में फुकहा का इत्तेफाक है इस बात के ऊपर कि कम अज कम दो आदमियों की शहादत होनी चाहिए। इस फर्क को अच्छी तरह समझ लीजिए, रमजान के चांद के लिए लोगों में वो बेताबी नहीं होती है जो ईद के चांद के लिए होती है। तो रमजान के चांद की एक आदमी अगर आकर खबर देता है, आगे उसकी खबर कबूल करने की शर्त अलग आ रही है, लेकिन यहां बुनियादी तौर पर यह उसूल समझ लीजिए कि अगर ईद के चांद की एक आदमी खबर दे तो वो कबूल नहीं की जाए, सारी पुकार समझ जाएंगे। अलबत्ता रमजान के चांद की शहादत एक आदमी की कबूल की जाए। अब इसके बाद में देखिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास जब आकर उसने कहा कि मैंने चांद देखा है, तो आपने पूछा कि क्या तू अल्लाह के वाहिद होने पर और मेरे खुदा के रसूल होने पर गवाही देता है। इसके दूसरे मानी है कि दीनी मामलात में किसी गैर मोमिन की शहादत काबिल नहीं है, दीनी मामलात में उस शख्स की शहादत काबिल कबूल है कि जो खुद ईमान रखता है। क्यों? इस वजह से कि एक गैर मोमिन को क्या परवाह पड़ी है कि आपको कल रोजा नसीब होता है नहीं, वो आपका रोजा खराब करा देने में तामुल नहीं कर सकता, आपको रोजा रखवा देने में तामुल नहीं कर सकता, आपको इसकी खबर दे देने में तामुल नहीं कर सकता, उसके लिए अभी कोई आने भी नहीं लगती। वो कहता क्या हुआ, रमजान है कि नहीं है। लेकिन एक मोमिन आदमी के लिए बड़ी अहम चीज है कि कल रमजान है या नहीं, या कल ईद है या नहीं। अगर कल ईद है तो कल का रोजा रखना आराम, अगर कल ईद नहीं है तो कल का रोजा छोड़ना आराम, उसके लिए तो बड़ी अहमियत है, उसके लिए खेल तो नहीं हो सकता। तो मोमिन की शहादत इसमें काबिल कबूल है, गैर मोमिन की शहादत नहीं। इसके साथ इसमें एक मतला और भी है, वो ये कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सामने जब उसने आकर ये शहादत दी, तो उसके बाद आपने ये इंक्वायरी नहीं कराई कि ये आदमी फासिक तो कहीं नहीं है, फासिक और फाजिर है या नहीं है, इस बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम ने कोई तहकीकात नहीं कराई। उससे जब ये मालूम करके इत्मीनान कर लिया कि वो मुसलमान है, उसके बाद उसकी शहादत को दी, इससे ये मसला निकलता है कि किसी आदमी को जब तक के उसका फासिक होना मालूम न हो जाए उसकी शहादत रद्द नहीं की जाए, किसी मुसलमान की शहादत इस बिना पर रद्द नहीं की जाएगी कि उसका गैर फासिक होना मालूम नहीं हुआ है, बल्कि अगर फासिक होना मालूम हो जाए तब आप रद्द करेंगे, लेकिन अगर फासिक होना मालूम नहीं हुआ है तो उसके मुतालिक इब्तदाई मकूदा यह होगा कि जब ये मुसलमान है तो फासिक नहीं होगा। इस बात को भी अच्छी तरह समझ लीजिए कि आदमी के गैर फासिक होने की तहकीकात की जरूरत नहीं है, उसके फासिक होने का अगर इल्म हो जाए तब उस सूरत में उसकी बात को रखिए। अन इब्ने उमर قال ترى الناس الهلال فأخبرت رسول الله صلى الله عليه وسلم أني رأيته فصام وأمر الناس بالصيام। حضرت ابن عمر کہتے ہیں कि लोग चांद देखने के लिए खड़े हैं, इतने में मैंने आकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को खबर दी कि मैंने चांद देख लिया। फसामा, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने रोजा रखने का फैसला फरमाया और लोगों को हुक्म दे दिया कि वो भी कल का रोजा है। हजरत अब्दुल्लाह इब्ने उमर को मुझे मालूम ही था कि मुसलमान है आदमी, इस वजह से उनसे यह नहीं पूछा क्या तुम ये गवाही देते हो कि मैं अल्लाह का रसूल हूं। और आदमी तुमसे नया आदमी था, मालूम नहीं था कि कौन है, इस वजह से उससे मालूम किया कि तुम मुसलमान। हजरत अब्दुल्लाह इब्ने उमर के की शहादत के ऊपर यहां फैसला किया गया, यह भी एक आदमी की शहादत पर फैसला। कराहन नाच के अल्फाज से खुद मालूम होता है कि लोग बहुत सारे खड़े हुए थे और देखने की कोशिश कर रहे थे चांद को, लेकिन चूंकि मतलब साफ नहीं था, लोगों को नजर नहीं आ रहा था, हजरत अब्दुल्लाह इब्ने उमर को नजर आ गया, आपने आकर कहा। ये भी चूंकि रमजान के चांद का मामला है, इस वजह से वो मसला अपनी जगह कायम है कि रमजान के चांद की शहादत एक आदमी के काबिल है। इसमें इख्तलाफ है कि किन हालात में बाद फुकहा ये कहते हैं कि रमजान के चांद की शहादत हर हालत में एक आदमी के काबिल है। इमाम अबू हनीफा ये फरमाते हैं कि उस सूरत में काबिल कबूल है जबकि मतला साफ न हो। मतला साफ हो तो एक आदमी की शहादत का सवाल पैदा नहीं। इमाम मालिक कहते हैं कि किसी हालत में भी एक आदमी की शहादत का फैसला नहीं किया जाए, लेकिन उनके मतलब के ये खिलाफ पहुंची है आज।
और अब वो अहादीस शुरू होती हैं जिनमें रमजान मुबारक के फजाइल का बयान है।
ये पहले मैं आपको बता दूं कि रमजान के रोजे हिजरत के 18 महीने बाद पर पहले क़िबला का हुक्म इसके कोई 1.5-2 महीने पहले आया था, उसके बाद रमजान की फर्जियत किया था। रमजान के रोजों की फर्जियत पुराने मजीद से भी साबित है, अहादीस से भी साबित है, इजमा से। पुराने मजीद में कुतिबा अलैकुम सियाम के अल्फाज इस्तेमाल किए हैं, इस वजह से कुतिबा का लफ्ज इस्तेमाल होता है फर्जियत के लिए। इस वजह से कुरान से साबित है कि रमजान की रोजी पर नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बुनियाद इस्लाम वाला हम इस्लाम की बिना 5 चीजों के ऊपर है और उनमें से एक आपने रोजे को बताया। तो मालूम है सिर्फ फर्ज ही नहीं है बल्कि रुकन इस्लाम है रोजा। और इस बात पर सारी उम्मत का इजमा है, उसके अंदर किसी किस्म का इख्तलाफ नहीं कि रमजान के रोजे अल्लाह ताला ने फर्ज किए। अन अबी हुरैरा قال قال رسول الله صلى الله عليه وسلم إذا دخل رمضان فتحت أبواب السماء وفي رواية فتحت أبواب الجنة وغلقت أبواب جهنم وسلسلت الشياطين وفي رواية فتحت أبواب الرحمة. حضرت أبو هريرة في رواية هيك رسول الله صلى الله عليه وسلم فرمايا कि जब रमजान आता है तो आसमान के दरवाजे खोल दिए जाते। दूसरे रिवायत में अल्फाज है फुतिहत अबवाबुल जन्न, जन्नत के दरवाजे खोल दिए जाते। तीसरी रिवायत में अल्फाज है फुतिहत अबवाबुल रहम, रहमत के दरवाजे खोल दिए जाते। मालूम ऐसा होता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम रमजान के आगाज में जो खुतबात दिया करते थे लोगों को नसीहत करने के लिए, तो उन खुतबात में कभी आपने अबवाबुल समा के अल्फाज इस्तेमाल फरमाए, कभी आपने अबवाबुल जन्ना के अल्फाज इस्तेमाल फरमाए, कभी अबवाबुल रहमत के अल्फाज। इस वजह से मुख्तलिफ रिवायतों में ये मुख्तलिफ अल्फाज हैं। मुद्दा इन सबका है बहुल्लकत अबवाब जहन्नम, और आपने फरमाया कि जहन्नम के दरवाजे बंद कर दिए। वह सिलसिलत शयातीन और शयातीन बांध दिए। इस बात को समझ लीजिए कि हुजूर के इन इरशादात का मतलब क्या है। मुखातम है वो अहले ईमान कि जिनसे ज्यादा सच्चे और पक्के मोमिन इंसानी तारीख में कभी नहीं मिले। साहबे किराम, मस्जिद नबवी, हुजूर ने आमतौर पर ये जो हिदायात फरमाई या अपने खुतबा के जुमा में फरमाई, तो जुमे की नमाज के वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद में जो लोग जमा होते थे और वो मुखातब होते थे, तो उनके सामने जो बात कही जाए उसको ये फर्ज करना कि मुनाफिकीन और फुस्ताक और फुज्जार को खिताब करके ये बात कही गई होगी, जाहिर बात है गलत है। मुनाफिकीन और फुस्ताक और फुज्जार इसके मुखातब नहीं, अहले ईमान इसके मुखातब। और वो अहले ईमान मुखातब हैं जो साले मुत्तकी थे, अल्लाह ताला से डर कर जिंदगी बसर करने वाले, उसकी हिदायत की पैरवी करने वाले। उनसे ये फरमाया जा रहा है कि जब रमजान का महीना आता है तो जन्नत के दरवाजे खोल दिए जाते हैं या आसमान के दरवाजे या रहमत के दरवाजे। इसका मुद्दा यह है कि नया रमजान के आने के बाद जितनी नेकियां कर सकते हो करते चले जाओ, जन्नत के दरवाजे खुले, जिस रास्ते से जाओ जन्नत में पहुंचो, खैरात के रास्ते से पहुंचते हो खैरात के रास्ते से पहुंचो, रोजे के रास्ते से पहुंच सकते हो रोजे के रास्ते से पहुंचो, कहते हो कुरान के रास्ते से पहुंच सकते हो उससे पहुंचो, बुराइयों से बचने के रास्ते से पहुंच सकते हो उससे बचो, वह तमाम दरवाजे खुले में पूरी तरह से तुम्हारे लिए जन्नत में पहुंचने की आसानियां पैदा हो। वह हुल्ले का तरबा में जहन्नम, जहन्नम के दरवाजे बंद हो गए। इसका मतलब यह है कि रमजान के जमाने में उन बुराइयों के भी इम्कान नहीं रहते हैं जिन बुराइयों में आमतौर पर दूसरे जमाने में आदमी मुबतला होता है। तीसरी बात यह फरमाई कि सिलसिला की शयातीन, शयातीन बांध दिए। इनके इन अल्फाज के ऊपर आप गौर कीजिए, इन अल्फाज का मुद्दा यह है कि रमजान उल मुबारक वो जमाना है कि जिसमें तमाम मुसलमान बैक वक्त रोजा रखते हैं। एक एक आदमी अलग अलग रोजा नहीं रखता, आम दिनों में इंसान जो अपने नफली रोजे रखते हैं कोई किसी वक्त रखता है तो किसी वक्त रखता है, और अक्सरियत मुसलमानों की नफली रोजे सरे से रखती नहीं, सिर्फ फर्जी रोजे रखते हैं। रमजान का जमाना वो है कि जिसमें पूरी कौम बैक वक्त रोजा रखती है। बैक वक्त रोजा रखने की वजह से पूरी कौम में एक माहौल तारी हो जाता है अल्लाह ताला की तरफ रुजू, जो दूसरे दिनों में नहीं होता। दूसरे दिनों में अल्लाह ताला की तरफ वजू मसलन पांच वक्त की नमाजों के वक्त हो जाए, कभी कोई बात सुन लिया तो हो गए, जुमे के रोज कोई खुतबा सुन लिया उस वक्त अल्लाह की तरफ वजू हो गए। लेकिन रमजान का वो महीना है कि जिसमें रजू मुसलसल रहता, क्योंकि तकरीबन 12-14 घंटे तो आदमी रोजे से तो हर वक्त उसको ये एहसास है, जब भी वो रोजा तोड़ने से बचेगा उस वक्त वैसे मानिए कि उसको याद है कि मैं रोजे से हूं, अपने रक्त के लिए मैंने रोजा रखा, जब भी प्यास लगेगी वो पानी नहीं पिएगा उसको याद है कि मैं रोजे से हूं, जब कोई भूख लगेगी और खाने की ख्वाहिश होगी उसको याद है कि मैं रोजे से हूं, अपने रब के लिए मैंने रोजा रखा है जिसकी वजह से वो खाने से बच रहा है। तो इस तरह से रमजान का जमाना वो है कि जिसमें अव्वल तो आदमी का मुसलसल रजू अल्लाह ताला की तरफ है। इफ्तार किया इसके मानी है कि वो गया खुद महसूस कर रहा है कि यहां तक मुझे मेरे रब ने बांध रखा था, अब खोल दिया उसने, इस वजह से मैं इफ्तार कर रहा हूं। उसके बाद खाना खाया, थोड़ी देर बाद तरावी के लिए गया, फिर रजू की नौबत आई, आकर सोया सहरी के लिए उठा, फिर रजू की नौबत आई। इसके मानिए कि 24 घंटे मुसलसल अल्लाह की तरफ रजू है, और ये एक आदमी को नहीं होता, पूरी कौम को बैक वक्त होता। इसके मानी है कि ये नेकी का मौसम है, जिस तरह से बारिश का एक मौसम होता है जो उसमें हर चीज नशोनुमा पाती है, उसी तरह ये नेकियों का मौसम है। इस मौसम में बेशुमार मौके हैं नेकियों की तरक्की की, जितना जितना आदमी रूहानी तरक्की करना चाहे इसमें कर सकता, इसलिए कि हर आदमी की नेकी दूसरे के लिए मददगार हो रही है, एक आदमी दूसरे के लिए के रोजे में मददगार है। आप आम दिनों में रोजा रख के देखिए मालूम होगा कितनी शिद्दत होती है। आम दिनों में रोजा रखना नहायत मुश्किल होता है, क्यों? इस वजह से कि एक आदमी दूसरे का मददगार नहीं, पूरा मुआशरा खा रहा है आपको और आप अकेले रोजे से, यहां पूरा का पूरा मुआशरा एक हालत में है, इस वजह से एक आदमी को लाखों आदमियों के रोजों से मदद पहुंच रही है, एक आदमियों को लाखों आदमी के तकवा से, लाखों आदमियों के खौफ खुदा से तकलीफ पहुंच रही है। तो एक माहौल पैदा हो जाता है, इस माहौल के अंदर बेशुमार मौके हैं इंसान की रूहानी तरक्की के, उसकी बुराइयों से बचने के और भलाइयों के खिलाफ। अब भी इस बिगड़े हुए माहौल में भी कोई शख्स अगर गालम गलौज बाजार में कर रहा हो तो लोग कहेंगे कि मियां रमजान में कर रहे हो जाकर, मानिए कि मुआशरे को आज तक इस बात का एहसास, और उस जमाने में तो क्या कुछ कैफियत होगी। इसलिए फरमाया कि जन्नत के दरवाजे खुल जाते हैं और दोज़ख़ के दरवाजे बंद हो जाते हैं। ये एक मुस्लिम मुआशरे के साले माहौल के बारे में, वरना इसी जमाने में अगर कोई सा सिर्फ करे तो उसके लिए दोजख के सारे दरवाजे खुल जाते हैं, जन्नत के दरवाजे बंद। क्योंकि खुदा मुखातब नहीं है, सालेहीन मुखातब है, इसलिए उनसे फरमाया गया है कि तुम्हारे लिए जन्नत के सारे दरवाजे खुले हैं और दोजख के दरवाजे बंद हैं। इस वक्त शैतान बांध दिया गया, आम दिनों में शैतान जितना कुछ बहकाता है इस जमाने में उतना बहकाने में कामयाब नहीं। हजरत साल बिन साद कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत के आठ दरवाजे मिन आप बाबू ये संबर जान, जिनमें से एक दरवाजा है रैयान, जिसका नाम है रैयान का लफ्ज री से महफूज है। री कहते हैं सैराब करने, जमीन को जो किसान पानी देता है उसको री। तो रैयान यानी वो दरवाजा जो सैराब करने वाला, ला यदखुलू इल्ला सायमून, उस दरवाजे में दाखिल नहीं होंगे मगर सायमीन, रोजा रखने वाले ही उस दरवाजे से दाखिल। ये एक बड़ा एक मुश्किल मतला है कि जन्नत और दोजख के दरवाजों से मुराद है। जो कुछ मेरी समझ में आया है वो ये है कि जन्नत के दरवाजों से मुराद वो बड़ी नुमाया नेकियां हैं जिनके जरिए से आदमी जन्नत में जाता है। यहां मसलन एक आदमी पैयादी और खैरात और इंसाफ की सबीला उसकी नुमाया नेकी है, दूसरे और सारे काम कर रहा है, रोजे भी रखता है और नमाजें भी पढ़ता है और दूसरी बहुत सारी नेकियां आदमी करता है, लेकिन नुमाया नेकी उसकी जिसकी वजह से वो मुमताज है दूसरे लोगों के मुकाबले में, वो मतलब इंसाफ की सबीला। तो ये इंसाफ की सबीला जन्नत का एक दरवाजा है कि जिससे वो जन्नत में जाता है। और दूसरा आदमी मतलब उसकी नुमाया नेकी जो है वो उसका जिहाद की सबीला है, तो जो मुजाहिदीन का दरवाजा है वो उससे दाखिल होगा, अगर कि दूसरी बेशुमार नेकियां भी उसकी हैं, लेकिन क्योंकि उसका नुमाया वक्त ये है जिसकी वजह से वो मुमताज है तो वो मुजाहिदीन के दरवाजे से जाए। इस तरह से आदमी के जो नुमाया औकात हैं उनके लिहाज से उसका उसकी हैसियत मुशक्कत होती है और उसी के लिहाज से जन्नत के दरवाजे। दूसरे अल्फाज में इसका मतलब यह हुआ कि नेकियां तो दुनिया में बेशुमार हैं, लेकिन नेकियों को अगर तकसीम करें तो आठ बाबों में वो तकसीम है। उन आठ बाबों में से जिस बाब के साथ कोई ज्यादा मुनासिबत रखता है उस मुनासिबत के लिहाज से वो जन्नत के उस दरवाजे से दाखिल होगा जो उसके। ये जो फरमाया कि उनमें से एक दरवाजा रैयान है, सैराब कर देने वाला दरवाजा है और वो सायमीन के लिए है, तो वैसे तो रोजा सारे मुसलमान रखेंगे, लेकिन जिन लोगों ने कसरत से रोजे रखे हैं, जिनकी आदत यह रही है कि वो रोजे रखकर अल्लाह ताला को अपने राजी करने की कोशिश करते रहे, तो उनके लिए ये दरवाजा मान। यानी मैं रमजान के रोजे ही नहीं, रमजान के रोजों के अलावा बाकी दिनों में भी जो लोग कसरत से नफली रोजे रखते हैं तो उनके वास्ते ये रैयान करते हैं। वहन अबी हुरैरा काल काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मन साम रमजान ईमान वाहतिसाब गुफिर लहू मा तकद्दम मिन ज़म्बिही व मन काम रमजान ईमान वाहतिसाब غفر له ما تقدم من ذنبه ومن قام ليلة القدر إيمانا واحتسابا غفر له ما تقدم من ذنبه। حضرت ابو ہریرہ کی روایت ہے, فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا من قام رمضان ایمانا واحتسابا غفر له ما تقدم من ذنبه, جس شخص نے رمضان کے روزے رکھے ایمان کے ساتھ اور احتساب کے ساتھ, احتساب اس چیز کا نام ہے کہ آدمی اللہ تعالی ہی کے اجر کا امیدوار ہو اور کسی کے اجر کا کوئی خیال ہو, خالص اللہ کی رضا کے لیے رکھیں اور اسی سے اجر کی توقع رکھیں. تو جو شخص اس طرح سے رمضان کے روزے رکھے تو اس سے جو کچھ بھی پہلے قصور ہوئے سب معاف ہو جائے. وَمَنْ قَامَ رَمَضَانَ ایمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ. اور جس نے رمضان میں قیام کیا یعنی راتوں کو کھڑے ہو کر عبادت کی تو اس کے بھی وہ سب گناہ معاف ہو جائیں گے جو پہلے اس کے. وَمَنْ قَامَ لَيْلَةَ الْقَدْرِ ایمَانًا وَاحْتِسَابًا. اور جس نے لیلۃ القدر میں قیام کیا یعنی لیلۃ القدر میں کھڑے ہو کر اللہ کی عبادت کی ایمان اور احتساب کے ساتھ غفر لہ ما تقدم، اس کے لیے معاف کر دیے جائیں گے اس کے سب گناہ جو پہلے تھے. اس کا یہ مطلب نہیں ہے کہ ایسے کہ وہ لوگ کے جو اللہ تعالیٰ سے بے خوف ہیں اور اس کے احکام کی خلاف ورزی کرنے والے ہیں ان کو لائسنس دیا جا رہا ہے کہ میاں رمضان کے روزے رکھو، تراویح پڑھ لو، لیلۃ القدر میں کھڑے ہو کر عبادت کر لو، اس کے بعد پچھلا حساب صاف، رمضان گزرنے کے بعد نیا حساب شروع کرو، پھر 11 مہینے کرتے رہو جو کچھ تمہیں کرنا ہے، رشوتیں کھاؤ، لوگوں کے ہاتھ مارو، جو چاہو ظلم و ستم کرو، رمضان میں آ کے پھر کھڑے ہو جانا، پھر روزے رکھ لینا، پھر ذرا نمازیں نمازیں پڑھ لینا، اس کے بعد وہ بھی معاف. یہ مطلب اس کا نہیں ہے. اس طرح کی احادیث کے اس کو معنی پہنانے میں لوگ غلطی یہ کرتے ہیں کہ اس بات کو نظر انداز کر دیتے ہیں کہ مخاطب کون لوگ، مخاطب نچے نسلے نہیں، مخاطب وہ صلحاء اور ابرار ہیں جو اپنی زندگیاں ہر وقت اللہ تعالیٰ کی خوشنودی کے مطابق بسر کرنے کی کوشش کرتے ہیں. ان کو مخاطب کر کے فرمائیں، ان کے جو ذنوب ہیں، جو گناہ ہیں، وہ اس نوعیت کے نہیں ہیں کہ ایک آدمی نے پوری ڈٹائی اور بے شرمی کے ساتھ ایک گناہ کیا اور ڈٹ گیا اس کے اوپر اور وہ مزید اس کو کرنے کے لیے تیار ہے. یہ صورت ہے. اگر کوئی گناہ کیا ہے بشری کمزوری کی وجہ سے، بشری کمزوری سے گناہ اگر سرزد ہو، اس کے بعد آدمی نیکی کرے، اللہ تعالیٰ سے ڈرے، وہ خود ایک توبہ ہے. ایک یہ ہے کہ آدمی سے گناہ ہوا اور اس نے توبہ کی، وہ بھی گناہ کی معافی کا ایک ذریعہ. دوسرے یہ ہے کہ توبہ کرنا اگر وہ بھول بھی گیا ہے تو اس نے اگر نماز پڑھی ہے تو وہ نماز اس سے پہلے کی جو اس کی کمزوری ہے اس کو صاف کر دے گا، روزہ رکھا ہے وہ اس کے گناہ کو صاف کر دے گا. کیونکہ توبہ نام کس چیز کا ہے؟ توبہ نام اس چیز کا ہے کہ جو شخص اپنے رب سے منحرف ہو گیا تھا، کسی قصور کا مرتکب ہو گیا تھا، وہ پھر اپنے رب کی طرف پلٹ آئے. جیسے ایک نوکر اگر آدمی کی اطاعت سے نکل گیا ہے اپنی کسی غلطی سے، تو پھر آ کر معافی مانگ لے اور پھر نوکری پر حاضر ہو جائے. وہ اگر وہ کوئی باغی قسم کا نوکر نہیں ہے، اگر وہ ناوفادار نوکر نہیں ہے، اگر وہ خائن نوکر نہیں ہے بلکہ وفادار قسم کا نوکر ہے، ہمیشہ آپ کی خوشنودی کی کوشش کرتا رہا ہے، ایک دفعہ اس سے قصور ہو گیا، اس کے معنی یہ نہیں ہے کہ آپ نے ہمیشہ کے لیے اس کو نوکری سے نکالا. نہیں، جس وقت وہ آ کر معافی مانگتا ہے یا جس وقت آ کر پھر آپ کی اسی طرح خدمت کرنے لگتا ہے جیسے کہ پہلے کرتا تھا، آپ درگزر فرمائیں گے. ایسے ہی معاملہ اللہ تعالیٰ کا اس کے ساتھ اس کے بندوں کا. بندہ اگر بنیادی طور پر وفادار ہے، جان بوجھ کر اللہ تعالیٰ کے مقابلے میں وہ استکبار کرنے والا نہیں، اس کے بعد اگر اس سے کوئی قصور ہوتا ہے، قصور کرنے کے بعد وہ نماز کے لیے آیا ہے، اس کے معنی ہے کہ اپنے رب سے بھاگا نہیں تھا، فرار نہیں کیا تھا، پھر خدمت کے لیے حاضر، معاف کر دیا. فرمایا گیا کہ روزے رکھے پچھلے قصور معاف، رمضان میں راتوں کو کھڑے ہو کر عبادت کی وہ بھی پچھلے قصوروں کی معافی کر رہے ہیں، لیلۃ القدر میں کھڑا ہوا وہ بھی پچھلے قصوروں کی معافی. یعنی ایک ہے زبان سے معافی مانگنا اور عمل سے اس کی उसकी तारीफ करना अमलन दिख रही है कि जबान से माफी मांगने की नौबत नहीं आई है, लेकिन आदमी ने अमल ऐसा किया है जो खुद तौबा का हम माने।
हजरत अबू हुरैरा की रिवायत है, कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इब्ने आदम का हर अमल उसके लिए कई गुना बढ़ाया जाता है, यहां तक के एक नेकी 10 गुनी बढ़ाई जाती है और 10 गुनी से 700 गुनी तक बढ़ाई जाती है। قال الله تعالى ان الصوم الله تعالى فرماتا ہے مگر روزہ فانه لي وانا اجزي کیونکہ وہ میرے لیے ہے اور میں اس کی جزا ہوں۔ اس کا کیونکہ لمبی حدیث ہے اس کے ایک ٹکڑے کی میں وضاحت کرتا ہوں۔ یہ جو فرمایا کہ دوسری تمام نیکیاں جو ہیں وہ تو 10 گنی سے لے کر 7 گنی تک 700 گنی تک بڑھائی جاتی ہیں، اور روزے کے متعلق اللہ تعالیٰ نے فرمایا کہ مگر وہ میرے لیے اور میں اس کی جزا دوں گا، اس کا مطلب یہ نہیں ہے کہ دوسری نیکیاں اللہ کے لیے نہیں ہیں اور اللہ ان کی جزا نہیں دے گا، بلکہ اس کا مطلب یہ ہے کہ اللہ تعالیٰ فرماتا ہے کہ میرے لیے خاص ہے اور میں اس کی جتنی چاہوں گا جزا دوں۔ جب یہ فرمایا کہ 700 گنی تک دوسری نیکیاں بڑھائی جاتی ہیں، اس کے مقابلے میں جب مستثنا کر کے روزے کو فرمایا کہ انا اجزی بھی، تو اس کا مطلب یہ ہے کہ اس کے لیے کوئی حد ہی نہیں، جتنا چاہوں گا میں اس کی جزا دوں۔ یہ کیوں فرمایا کہ ان الصوم فانه لی، کہ مگر روزہ کہ وہ میرے لیے، اس کا مطلب یہ ہے کہ دوسری جتنی بھی نیکیاں ہیں وہ آدمی کسی نہ کسی ظاہری فعل سے کرتا ہے، مثلا روزہ ہے، وہ نماز ہے، ایک ظاہری فعل ہے جس سے آدمی اس کو کرتا ہے، اٹھتا ہے، بیٹھتا ہے، رکوع میں جاتا ہے، سجدہ کرتا ہے، ایک ظاہری فعل ہے جس سے وہ ادا کرتا ہے، کسی طرح سے حج ہے، کسی طرح سے زکات ہے، جتنی بھی نیکیاں ہیں وہ کسی نہ کسی ظاہری فعل سے ادا کی جائے۔
بقیہ تشریح 61 نمبر 2 پر سماعت فرمائیے۔